की ये प्रोग्राम है पाकिस्तान कमीशन बराए इंसानी हुकूक का
और मैं हूं वकार मुस्तफा। समीन आजादी मनाते इस मौसम में पेश है आज कायदे आजम मोहम्मद अली जिन्ना की नजर एक नज्म।
अरसाए मेहरबान जिंदा है यानी अपने मकाम जिंदा है।
और सुनिएगा गुफ्तगू के बानी पाकिस्तान कैसा पाकिस्तान चाहते थे।
कायदे आजम का विजन तो यही था कि इस मुल्क के जो रहने वाले हैं वो इस मुल्क में बराबर का ओनरशिप रख, इस मुल्क में बराबर के हकूक रखते होंगे, दर्जा रखते होंगे और जो उनकी सलाहियतें हैं वो इस मुल्क के काम आए।
इब्तिदा इमरान नकवी के इन अशार से।
अरसाए मेहरबान जिंदा हैं यानी अपने मकाम जिंदा हैं, एक आतिश फशां पे जिंदा थे आज एक गुलशितां में जिंदा हैं, मंजिलों का पता बताते हैं जो तेरे कारवां में जिंदा हैं, और अपने सारे गुलाब से मौसम करियाए बाग़बां में जिंदा हैं, तू है उनवां हमारे ख्वाबों का, हम तेरे ख्वाबदान जिंदा हैं, तेरे किरदार की बदौलत हम बज़्मे आइंदगान जिंदा हैं, मेरी तारीख का तसलसल है जो मेरे रफ्तगान जिंदा हैं, अरसाए मेहरबान जिंदा हैं यानी अपने मकाम जिंदा हैं।
नजरे कायद इन अशार के साथ ये थे इमरान नकवी। करीबन 7 दहाइयां पहले हमें ये मुल्क नसीब हुआ जिसे पाकिस्तान कहते हैं। पाकिस्तान जब बना या पाकिस्तान जब तश्कील के मराहिल में था उस वक्त पाकिस्तान बनाने वालों के जहन में इसका कैसा ख्वाब था, आज इस पे हम बात करेंगे। हमारे साथ मेहमान हैं गुलबुखारी। गुलबुखारी आज़ादी इजहार के हवाले से लिखती भी हैं और बोलती भी हैं और तहरीकों में हिस्सा भी लेती हैं। आपको खुश आमदीद।
थैंक यू।
इनके साथ तशरीफ़ रखते हैं जनाब वजाहत मसूद। वजाहत मसूद एक मुअक्कर रोज़नामे में हफ्तावार कॉलम लिखते हैं। मैदान इनका भी आज़ादी इजहार है, फ़लसफ़ा है और अदब है। वजाहत मसूद साहब आपको भी मैं खुश आमदीद कहता हूँ। गुलबुखारी आपसे पहला सवाल है कि कोई शख्स रियासत को क्यों अपनाता है, कोई शख्स किसी रियासत का शहरी क्यों बनना पसंद करता?
मेरा ख्याल है कंसेप्चुअली तो कोई भी शख्स एक ऐसी रियासत को अपनाना चाहेगा जो कि ज़रा क्लीशेड सी बात लगती है, जो मासी हो, जो उसको प्रोटेक्शन दे, जो उसके फितरी जो हकूक हैं उनको हिफाजत दे, तुम उसको प्रॉस्पेरिटी दे, उसको सिक्योरिटी दे। तो एक शख्स इसीलिए ऐसी रियासत को अपनाएगा जहाँ उसको महसूस होगा कि वो पनपेगा, फलेगा, फूलेगा, उसके आगे की नस्लें जो हैं वो अच्छी होंगी।
वजाहत, आपके ख्याल में कायद आज़म मोहम्मद अली जिन्ना जो बानी पाकिस्तान हैं उनके जहन में रियासत का क्या तस्वुर था, उसके खदोखाल क्या थे?
उनमें और हमारी नस्लों में जो एक बहुत बड़ा फ़र्क है वो ये है कि कायद आज़म मोहम्मद अली जिन्ना एक रियासत के लिए स्ट्राइव कर रहे थे। सो उनके लिए इस पर बिल्कुल वाज़े होना कि वो किस तरह की रियासत तश्कील देना चाहते हैं, और उससे पहले जब वो पाकिस्तान के मुतालबे से भी पहले आज़ादी की लड़ाई लड़ रहे थे तो आज़ादी के तसव्वुरात उनके क्या थे। तो एक तो उसमें रूसो और लॉ का सोशल कॉन्ट्रैक्ट का कॉन्सेप्ट है, जो हम सब जानते हैं कि 19वीं सदी के आखिर में कायद आज़म मोहम्मद अली जिन्ना जब इंग्लैंड में थे और जब वो हिंदुस्तान वापस तशरीफ़ ले आए तो वो सेल्फ रूल लीग, होम रूल लीग के रुकन थे। तो इसका मतलब यह है कि एक बहुत बुनियादी नुक्ता जो कायदे आज़म के जहन में हमें اشروں پہ محیط نظر آتا ہے وہ ہے کہ لوگوں کو اپنی حکومت میں حصہ لینے کا اور اس کا حصہ ہونے کا بدیہی حق ہے. تو اس روشنی میں جب ہم یہ دیکھتے ہیں کہ قائد اعظم جو ہے وہ لیجسلیٹو اسمبلی کے ممبر تھے, 1935 کے ایکٹ کا وہ حصہ تھے, انہوں نے 1949 میں جب یہ کہا گیا, جب وعدہ کیا گیا جنگ کے شروع ہونے پہ کہ ہندوستان کے لوگوں کو اپنا آئین بنانے کا موقع دیا جائے گا, تو اس کے بعد قرارداد پاکستان منظور ہوئی ہے. اس کے بعد 1941 میں مسلم لیگ نے یہ کہا کہ مسلم لیگ کا نصف العین پاکستان کا حصول ہے, ان علاقوں پہ ایک ایسی حکومت جو یہاں کے لوگوں کی ہو. اور اس تمام عرصے میں میں آپ کو تین یا چار بیسک جو ہمارے دستاویزی حوالے ہیں وہ عرض کیے دیتا ہوں. 1940 کی قرارداد, 1941 کی مسلم لیگ کی وہ ریزولوشن ہے جس میں انہوں نے پاکستان کو اپنا قریڈ قرار دیا, 1946 کی وہ ریزولوشن ہے جس میں تھوڑی امینڈمنٹ کی گئی تھی 1940 والی قرارداد میں. 3 جون کو جب تقسیم کا منصوبہ پیش کیا گیا اور منظور کیا گیا, اس کا اعلان کیا گیا, تو قائد اعظم محمد علی جناح نے جو سپیچ کی, اور اس کے بعد سب سے اہم وہ سپیچ جو 11 اگست 1947 کو قائد اعظم نے دستور ساز اسمبلی کے فلور پہ اس وقت کی جب وہ نامزد گورنر جنرل تھے, جب وہ مسلم لیگ کے سربراہ تھے, جب وہ ملک کے بانی تھے, اور جب وہ کنسٹیٹیوئنٹ اسمبلی کے پریزیڈنٹ الیکٹ, اتنی چار مستند حیثیتوں میں ایک فارمل طریقے سے انہوں نے جو پاکستان کی ریاست کا نصب العین بیان کیا, پاکستان میں پیدا ہونے والے ایک شہری کے طور پہ میں کہتا ہوں وہ میرا تو اثاثہ ہے. انہوں نے کہا تھا کہ تم لوگ جو ہے تمہاری جو بھی عقائد رہے ہیں تم پاکستان میں برابر کے شہری ہو, اور اگر تم اپنا ماضی بھلا کے پاکستان کا شہری ہونے کے طور پہ چلو گے تو تمہاری ترقی کی کوئی حد نہیں ہوگی. اس کا مطلب یہ ہے کہ قائد اعظم نے واضح طور پہ تمام شہریوں کے لیے رتبے, حقوق اور جو قانونی درجہ ہے اس کی مساوات کا وعدہ کیا تھا.
مساوات کی بات ہوئی تو اسی میں خواتین کے حقوق کی بات آتی ہے. گل, اس پہ کچھ کہیے گا.
ہم لوگ خوش قسمت ہیں کہ ہمارے یہاں پھر بھی خواتین کے حقوق اگر کچھ اور ممالک سے کمپیئر کیے جائیں تو بہت بہتر ہیں. ہمیں پہلے دن سے سفرگیٹ رائٹس بھی ہیں, ووٹنگ کے رائٹس ہیں. یہ جو ہماری سب کانٹیننٹل ہسٹری ہے یہ ہمارا بہت بڑا ایسٹ ہے جس کو ہم لیٹر ایئرز میں بہت ڈینائی کرتے رہے ہیں. انفارچونیٹلی ہم ایک سطح پہ, پہلے ریاستی طور پہ اور اب عام لوگ بھی, ہیونگ سیڈ دیٹ یہ کوئی وجہ نہیں ہے کہ ہم اس پہ خوش ہو کر بیٹھ جائیں. ہمارے یہاں حقوق ہر وقت مسخ ہوتے ہیں, آپ ہر سطح پہ دیکھ لیجئے. حالانکہ ہماری کانسٹیٹیوشن عورتوں اور مردوں کو برابر حقوق دیتی ہے, لیکن ریئل لائف میں ہمیں بہت مسائل کا سامنا ہے. آپ نے ابھی دیکھا ریسنٹلی کہ سندھ اور بلوچستان نے جس طرح وائلنس اگینسٹ ویمن کے بلز پاس کیے, ان پہ کوئی شور وور نہیں مچا, لیکن جب پنجاب نے بل پاس کیا تو اس کے اوپر بہت بڑی ایک لابی تھی جس نے اس کو اپوز کیا. وجہ کیا تھی کہ سندھ اور بلوچستان نے محض وائلنس کو دوبارہ کرمنلائز کر دیا, لیکن پنجاب نے دوبارہ سے نہیں کیا. پنجاب نے امپلیمنٹیشن میکینزمز اس لا کے اندر لکھ دیے جس سے زیادہ انشور ہوتا ہے کہ عورت کے اوپر گھر کے اندر یا گھر کے باہر تشدد نہ ہو.
ہمیں پھر سے بانی پاکستان کے تصور کی جانب جانا ہے کہ ان کے ذہن میں کیا تھا کہ عورتوں کا کیا رول ہوگا معاشرے میں, سیاست میں, اور عملی طور پہ ہم فاطمہ جناح کی سیاست دیکھتے ہیں تو اس پہ.
جی دیکھیں, ان کی سپیچز سے بھی, ریفرنسز بھی آپ کو کچھ وجاہت نے دیے, سپیچز سے بھی, عملی طور پہ بھی شانہ بشانہ فاطمہ جناح ان کے ساتھ ہوتی تھیں. جو انہوں نے انویزج کیا تھا وہ بہت ایگالیٹیرین سوسائٹی تھی جس میں باقی ڈسکرمنیشنز تو چھوڑیے لیکن سیکشل ڈسکرمنیشن کا کوئی تصور نہیں تھا, نہ اقلیتوں کے اگینسٹ تھی ڈسکرمنیشن کسی کے بھی, مطلب رنگ کے حساب سے, آپ کے عقیدے کے حساب سے, آپ کے کوئی بھی نہیں تھی. تو ان کا جو تصور ہے اس کے اوپر ہماری تو سٹرگل جاری ہے کہ ہم اس خواب کو پورا کریں اور اپنے لیے اس کو ایک اچھی ریاست بنائیں جو کہ سارے سٹیزنز کو انکلوڈنگ خواتین کو برابر ٹریٹ کرے. راستے میں مشکلات آتی گئیں, ان کے ویژن کو مسخ لوگ کرتے گئے, بہت سی قوتیں تھیں. तो ये बहुत सी चीज़ें चेंज हुई हैं और उसी में ये जो ख़वातीन के हकूक हैं वो भी उसी के अंदर आ जाते हैं।
जी, आप इसी इम्तियाज़ की बात हो रही थी जो जो शायद कायदे आज़म के तसव्वुर में नहीं था और बाद में पैदा हो गया, तो इसी हवाले से आप क्या कहते हैं, जो हमने मुख्तलिफ अदवार में देखा कि कहीं पे वोट सिंगल है, कहीं पे डबल है और
कहीं पे
सिरे से इनकार है, तो असल में कॉन्सेप्ट क्या था, कायदे आज़म का कॉन्सेप्ट क्या?
बहुत ही ब्रीफली दो निकात अर्ज़ किए देता हूँ। एक तो ये कि कायदे आज़म की जो करीब 50 बरस की, तो 1910 से लेके 1948 तक की 40 बरस की जो उनकी पार्लिमानी उनकी तारीख थी, उनका अपना करियर था, एक भी जुमला आपको सिंफी इम्तियाज़ के हक़ में नहीं मिलेगा। कोई दिखा दे कि कायदे आज़म ने कहीं पे औरतों को मर्दों से कमतर करार दिया हो या उनके बारे में किसी इम्तियाज़ की हमायत की। कायदे आज़म 1929 में माइनर मैरिज रेस्ट्रेंट एक्ट के प्रोपोनेंट पेश करने वाले, कायदे आज़म 1938 में लखनऊ के जलसे में सालाना जलसा मुस्लिम लीग का, वहाँ पे खिताब करते हुए इसे तहसीन से बयान करते हैं कि हम मुसलमान औरतों को सियासत के दायरे में लाए। और मैं तो ये समझता हूँ कि कायदे आज़म का जो तसव्वुर था वो एक ऐसी रियासत का था, चूँकि वो दो कॉन्स्टिट्यूशनल फ्रेमवर्क बनते हैं पाकिस्तान के रियासत के उस माजी के कॉन्टेक्स्ट में, एक तो 1935 का एक्ट और एक वो इंडिपेंडेंस बिल है जिसके मुताबिक जो है वो हिंदुस्तान और पाकिस्तान की दो डोमिनियन बनी, जो जुलाई 1947 में मंजूर किया गया। तो दोनों में कोई कम्यूनल डिनोमिनेशनल कैरेक्टर दोनों स्टेट्स को नहीं दिया गया, बोथ स्टेट्स बिलोंग टू दोज हु वुड हैव बीन नेचुरल सिटीजन्स ऑफ दोस, जो वहाँ के कुदरती पैदाइशी बदीही शहरी होना थे। तबादला आबादी जो फसादात के नतीजे में हुआ है वो किसी मंसूबे का हिस्सा तो बिल्कुल नहीं था। तो देयरफॉर कोई ये समझे कि कायदे आज़म मोहम्मद अली जिन्ना के तसव्वुर में नस्ल जेंडर अकीदे सेक्ट की बुनियाद पे, हत्ता के कायदे आज़म का तो जो फेडरल यूनिट्स का तसव्वुर था वफाकिया कानून में ऊंच नीच का तसव्वुर कायदे आज़म मोहम्मद अली जिन्ना से कैसे हो सकता था, वो तो
पहले फॉरेन मिनिस्टर
मुजफ्फरुल्ला खान साहब का वजीर कानून जोगिंदर नाथ मंडल साहब, कायदे आज़म का जो है वो 14 अगस्त और 11 अगस्त के दरमियान में जो इतवार आया वहाँ चर्च में जाके दुआ में शरीक होना, क्या क्यों गए, उनका कोई अकीदे का मामला तो नहीं था, वो हौसला देना चाह रहे थे पाकिस्तान की उन कम्युनिटीज़ को जो न्यूमेरिकली कम हो गई थी, वो क्रिश्चियंस के उसमें गए, वो पारसियों से बात करते थे और वो उसको अप्रिशिएट करते थे।
गुलाब, शहरियों की बराबरी को ज़रा वजाहत से बयान करेंगे, कायदे आज़म का तसव्वुर क्या था इस हवाले से?
हर शोबे में और उनकी जो पहले अभी आपको रेफरेंस दिया है वजाहत ने, उससे बेहतर तो मेरे ख्याल में कोई एग्जांपल ही नहीं है। स्पीच थी 11 अगस्त की जिसके अंदर उन्होंने कहा था कि हर सिटीज़न स्टेट के आगे बराबर है, साफ कह दिया कोई भी आपका मसलक हो, कोई भी आपका दीन हो, कोई भी कुछ भी हो, वो दैट इज़ नॉट बिजनेस ऑफ द स्टेट। तो बराबरी में उसके बाद कोई सवाल रह नहीं जाता,
वोट के हक में, इकोनॉमिक अपॉर्चुनिटी में,
वोट के हक में, जी। तो इकोनॉमिक अपॉर्चुनिटी हो, वोटिंग हो, जैसे उन्होंने कहा कि औरतों को सियासत में लाने की उन्होंने बात की, उनकी अपनी बहन का सबसे बड़ा एग्जाम्पल हमारे सामने है, तो उनकी तो जितनी कॉल और फेल दोनों हमें नज़र आते हैं उसमें हर चीज़ में बराबरी की उन्होंने एग्जाम्पल रखी थी। उसके बाद जो जो हुआ है वो उस तरह से नहीं है, हमें उसी की तरफ वापस जाना है, उसी के लिए हम जिद्दोजहद कर रहे हैं।
मुजाहिद, आपके ख्याल में फॉरेन पॉलिसी के, खारजा पॉलिसी के क्या खदोखाल थे उनके मद्देनजर?
वो 11 अगस्त की तकरीर में भी कह जाते हैं फरमा दिए और एक जो उनके इंतकाल के बाद हमारे पास दस्तावेज एक करारदाद की सूरत में हमारी दस्तूर साज असम्बली ने पास की जिसे करारदाद मकासद कहते हैं, उसका भी आखिरी नुकता आप दें। पाकिस्तान के बानियों ने पाकिस्तान की फॉरेन पॉलिसी को किसी भी रियासत के साथ दुश्मनी से नहीं जोड़ा, एंगेजमेंट, यानी हमें जो दुनिया है उसका हिस्सा बनना है और हमें उसमें से अपना सही جائز معاشی سیاسی مقام حاصل کرنا ہے. میں آپ کو اس کی ایک بہت موٹی مثال عرض کیے دیتا ہوں. یہ تو 1950 اور 60 کی دہائی میں کچھ ریاستوں نے اپنے پاؤں گھسیٹنا شروع کیے نا, ڈریگ کرنا شروع کیے ہیومن رائٹس پہ. تو جو 10 دسمبر 1948 کو ڈیکلریشن, یونیورسل ڈیکلریشن آف ہیومن رائٹس منظور کیا گیا, تو پاکستان تو ان 63 ریاستوں میں شامل تھا. اور جو 1950 میں ہمارے بنیادی اصولوں کی کمیٹی نے جو اصول منظور کیا, جس پہ ایک خاص طبقے کی طرف سے محترم لیاقت علی خان صاحب کی حکومت کو بہت مزاحمت پیش آئی, تو مزاحمت کس بات پہ تھی؟ اسی بات پہ تھی کہ وہ آج کی جدید دنیا کے ساتھ قدم ملا کے چلنا چاہتے تھے. تو میں آپ سے عرض کروں کہ ہمارے ملک میں دو نکات ایسے ہیں جنہیں جہاں پہ ہم نے ایر کیا ہے, ہم فالٹر کیے ہیں, ہم نے قائد اعظم کے نصب العین سے تھوڑا انحراف کیا, تھوڑا نہیں بڑا بنیادی انحراف کیا ہے, اس کے نتیجے میں ہماری ریاست جو ہے اس پہ مشکلات پیش آئی ہیں. ایک, ہم نے اس ملک کی آدھی آبادی کا معاشی سیاسی اور اخلاقی جو پوٹینشیل ہے, جو امکان ہے, اسے صنفی امتیاز کی وجہ سے روکا ہے. پاکستان جو ہے
آپ خواتین کے بارے میں
بالکل اس کی طرف میں اشارہ کروں. دوسرا میرا یہ کہنا ہے, دیکھیے کوئی بھی ملک اقلیت اور اکثریت تو جدید ریاستی ڈھانچے کا حصہ نہیں ہوتے نا. 51 اور 49 کا جو اصول ہے جسے میجوریٹیرین پرنسپل کہتے ہیں, وہ تو کانفلکٹ ریزولوشن کا طریقہ کار ہے. اصول تو مساوات ہے نا. کوئی بھی ریاست اپنی اقلیتوں کے ساتھ, بھلے ان کی تعداد 1 ہو یا 1,000 ہو یا 10 لاکھ ہو, 25% ہو یا 3% ہو, جو سلوک کرتی ہے اس سے اس ریاست کا تشخص طے پاتا ہے, وہ امتیازی ہے یا وہ مساوات کا ہے. تو ہم نے پاکستان میں اس نصب العین سے جو قائد اعظم کا تھا, جس پہ انہوں نے کہا تھا کہ مذہبی معنوں میں نہیں سیاسی معنوں میں, یو ول سیز ٹو بی فرام دس سیکٹ اور دس سیکٹ, فرام دس کمیونٹی میں انہوں نے ہندو اور مسلم کہا تھا تب, ٹھیک ہے, اور انہوں نے کیتھولک اور پروٹیسٹنٹ کی مثال بھی دی تھی. تو قائد اعظم کا ویژن تو یہی تھا کہ اس ملک کے جو رہنے والے ہیں وہ اس ملک میں برابر کا اونرشپ رکھتے ہوں, اس ملک میں برابر کے حقوق رکھتے ہوں گے, درجہ رکھتے ہوں گے, اور جو ان کی صلاحیتیں ہیں وہ اس ملک کے کام آئیں.
وجاہت نے جیسے ریفرنس دیا کہ پاکستان سگنیٹری ہے ٹو یونیورسل ڈیکلریشن آف ہیومن رائٹس, لیکن بار 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 اس ریاست میں ایسے قوانین پاس ہوئے جو مختلف جو رائٹس تھے اس ڈیکلریشن کے اندر وہ اس کے بھی برخلاف ہیں, اور جو ان کا تصور تھا قائد اعظم کا, جو ہماری اپنی کانسٹیٹیوشن جو 1973 کی تھی اس کا جو متن تھا اس کے بھی خلاف ہیں. امتیاز نہ صرف آپ کے جینڈر کے بیس پہ کیا گیا بہت سارے قوانین میں, بلکہ کیا گیا آپ کے مذہب کے حساب سے بھی. ہم ریکگنائز نہیں کرنے کو تیار اس وقت بھی کہ ہم اپنے اوریجنل آئیڈیلز جو ہیں, جن کے اوپر انٹرنیشنل ڈیکلریشنز کے اوپر ہم نے سائن کیا ہوا ہے, جو کہ ایک ہیومینیٹیرین ایگالیٹیرین سوسائٹی کے آئیڈیلز ہوتے ہیں, ان سے ہم کتنے دور جا چکے ہیں, انکار ہم کر چکے ہیں ان کے ساتھ. بہت سے ایسے لاز آئے, کچھ آمریت کے دوران آئے جن میں خواتین کے ساتھ امتیاز تھا, ان کے اوپر آج تک بحث ہو رہی ہے, ابھی تک ایک سٹرگل چل رہی ہے کہ چائلڈ میرج ایکٹ جو ہے وہ چینج نہیں ہو پا رہا کیونکہ وہ 16 سال پہ آ گئی تھی ایج, اس کو واپس 18 سال پہ لانا چاہ رہے ہیں, اور کنفیوز کر دیا گیا ہے معاملوں کو. جو کانسیپٹ تھا وہ بڑی اچھی طرح وجاہت صاحب نے بیان کیا, اور اس سے جو تجاوز ہے اس کے جو ثبوت ہیں, مطلب وہ بڑھتے چلے جا رہے ہیں, بڑھتے چلے جا رہے ہیں.
وجاہت, یہ حقوق انسانی اتنا اجنبی لفظ ابھی تک کیوں ہے پاکستان میں, جبکہ آپ اس میں حوالہ قائد اعظم کی تقریر میں بھی دیکھ سکتے ہیں کہ انہیں حقوق انسانی کا کتنا پاس تھا.
قائد اعظم تو جو ہے وہ آزادی اظہار کے لیے 1919 میں کھڑے ہوتے تھے, ٹھیک ہے نا. پاکستان بننے کے بعد ایک ہندو جرنلسٹ جو قائد اعظم کے نقاد تھے, مخالف تھے, تو انہیں قائد اعظم نے یہ حوصلہ دیا کہ تم یہاں رہو اور لکھو. اور جب آغا شاہی صاحب اس وقت جونیئر آفیسر تھے جو بعد میں ہمارے وزیر خارجہ بنے, وہ کہتے ہیں کہ میں ایک مسودہ قانون لے کے گیا پریس فریڈم کی کچھ کنٹیلمنٹ کا, تو جناح صاحب نے اس کا مسودہ دے کے مجھے کہا ساری زندگی میں اس کے خلاف لڑ, یو وانٹ می ٹو سائن دس, تم چاہتے ہو میں اس پہ دستخط کروں, نہیں کیے.
जो सेफ्टी एक्ट आया है वो तो लियाकत अली खान साहब मोहम्मद अली जिन्ना साहब के इंतकाल के बाद लेके आए। जहाँ तक हमारी रियासत के फ्रेमवर्क का ताल्लुक है ना, तो उसमें ह्यूमन राइट्स कभी इस तरह से अजनबी नहीं रहा, बल्कि हम थोड़ा चूँकि हम एक अखलाकी पोजीशन लेना चाहते थे, बहुत से मामला थे, हम कमज़ोर मुल्क था ना हमारा, तो थर्ड में हम थे 63 में, ठीक है। हमने बच्चों के हकूक का जब कन्वेंशन आया CRC 89 में फ़ौरन उस पर दस्तखत किए, औरतों के हकूक का CEDAW जब वो आया तो हमने 95 में उसको उस पर दस्तखत किए, उसको रेटिफाई किया। और अब जहाँ तक ऑन पेपर है ना मामला, तो हम तो भाई ICCPR के भी सिग्नेटरी भी हैं, रेटिफाई भी कर चुके हैं सोशल इकोनॉमिक और कल्चरल राइट्स का बिल, यानी हम तो पूरे ह्यूमन राइट्स बिल की अब सिग्नेटरी, हम तो कन्वेंशन अगेंस्ट टॉर्चर के भी सिग्नेटरी। ये और बात है कि ये रियासत का वो पहलू या वो स्टांस या वो नुक्ता नज़र है, मौकफ है, जो वो इंटरनेशनल प्लेटफॉर्म पे लेती है। ऑन द ग्राउंड पाकिस्तान की ज़मीन पे ह्यूमन राइट्स बुनियादी तौर पे एक झगड़ा बन गया है दो कुफनों के दरमियान, एक जो इस मुल्क के लोगों को एम्पावर करना चाहती हैं जिन्हें आप जमहूरियत पसंद कुफने कह सकते हैं, और दूसरी जो इस मुल्क में भले रियासती आमरीत कायम करना चाहते हैं या अपनी गिरोही आमरीत कायम, वो ह्यूमन राइट्स को अजनबी। अदरवाइज दुनिया की वो इंसानियत का वो कौन सा टुकड़ा है, जो कौन सा मंतका है और कौन सा गिरोह है जिस बात पे फख्र करे कि इंसानों के हकूक की जो सदियों हज़ारों बरस पे फैली जदोजहद है, हम उससे अजनबी हैं, हम उससे एलियन हैं, वो हमारे लिए अजनबी है, हमारा उससे कुछ लेना देना नहीं, ऐसा कैसे हो सकता है। जिस मुल्क के रहने वालों ने नौबादियाती निज़ाम में सबसे पहले टेबल पर बैठ के गैर मुतशद्दद सियासी आर्गूमेंट दलील के जरिए आज़ादी जीती हो, उनके बारे में ये कहना कि इंसानी हकूक उनके लिए कुछ अजनबी है, ह्यूमन राइट्स तो हमारे खमीर में, ह्यूमन राइट्स तो हमसे कोई नहीं ले सकता।
इंस्टीट्यूशनलाइज नहीं हुए इंसानी हकूक।
बहुत शुक्रिया गुल बुखारी और वजाहत मसूद। हमारी आज की गुफ्तगू का मकसद इस बात का इरादा करना था कि कायदे आज़म या बानियान पाकिस्तान के फरमान और जिन चीज़ों पर अमल करते थे वो सिर्फ किताबों की बात नहीं है, बल्कि इन्हें आने वाले ज़मानों में भी ढाला जा सकता है। वो जो जाफ़र बलोच ने कहा था कि माजी के हक़ में इससे बड़ी दाद कुछ नहीं, तुम इसको आने वाले ज़मानों में ढाल दो। बहुत शुक्रिया। ये पाकिस्तान है, ये पाकिस्तान है, राहत फ़तेह अली ख़ान और साथी।
इंसानी हकूक के कुछ पैगामात।
बरकत जमशेद एक अस्पताल में काम करते हैं। कहते हैं लोगों में बर्दाश्त कम हो गई है।
पहले लोग लाड़ भी पड़ते थे, कुछ देर बाद सुलह कर लेते थे। छोटी छोटी बातों में लोग एक दूसरे गले पड़ जाते हैं। सीढ़ियों में आ रहे हैं तो किसी ने कहा आपने कोनी लगा दिए, तो गले पड़ जाते हैं।
ऐसा हर जगह है, सड़क पर, घर में, स्कूल में, दफ्तर में, फैक्ट्री में बर्दाश्त कम कम है। क्यों ना हम इख्तलाफ को लड़ाई में ना बदलें? क्यों ना पाकिस्तान को पुरम मुल्क बनाएं? पाकिस्तान कमीशन बराए इंसानी हकूक।
मजदूर रहनुमा खुर्शीद अहमद, बात मजदूरों के हकूक से मुतल्लिक।
माशरे में इज्जत और एहतराम हो उनके काम की, मेहनत करने वाला है वो एक मेमार है सोसाइटी का, मुनासिब रोजगार हो जो सेहतमंद हो, बच्चों की तालीम का बंदोबस्त हो, उजरत है वो इतनी माकूल हो कि वो एक बावकार जिंदगी गुजार सकें, उनकी रहायश का बंदोबस्त हो, बुढ़ापे में, बीमारी में, नादारी में उनको समाजी तहफ़ुज़ हासिल हो, कवानीन तरक्की पसंदाना हो कि उनके हकूक की पासदारी करे।
पाकिस्तान कमीशन बराए इंसानी हकूक।
हमारा प्यारा मुल्क पाकिस्तान,
लोग रंग रंग,
बोलियां अलग अलग,
रहन सहन जुदा जुदा,
जैसे गुलशन में फूल, दरख्तों पर परिंदे,
इसी फर्क में तो जिंदगी है, खूबसूरती है।
सब सोचों, सब रंगों, सब लहजों का एहतराम,
सबके इंसानी हकूक का बराबर एहतराम होगा
तो सब एक दूसरे को समझेंगे, जानेंगे,
साथ चलेंगे एक मंजिल की जानिब,
सब एक होंगे।
पाकिस्तान कमीशन बराए इंसानी हकूक।
इंसानी हकूक के मौजूदात पर मजामीन और पाकिस्तान कमीशन बराए इंसानी हकूक की सरगर्मियों की रिपोर्ट्स के लिए पढ़िए हमारा माहनामा जहदे हक। पाकिस्तान कमीशन बराए इंसानी हकूक का प्रोग्राम आप हर हफ्ते और इतवार की दोपहर 12:30 बजे सुनते हैं। आपकी राय, आपके तबसरे हमें इस प्रोग्राम को बेहतर बनाने में मदद देंगे। हमें ईमेल करें hrcpradio@gmail.com या खत लिखें इस एड्रेस पर, बात हक की, पाकिस्तान कमीशन बराए इंसानी हकूक, 107 टीपू ब्लॉक, न्यू गार्डन टाउन, लाहौर।
प्रोड्यूसर सादत अली खान और मुझे वकार मुस्तफा को इजाजत दीजिए।